नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म निर्मला खगायत। यो कार्यक्रम हरेक शनिबार बिहान 8:15 जाँदा रेडियो धनगढीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले तयार पारेको हो। नेपालको संविधान 2072 भाग 3 मौलिक हक र कर्तव्य अन्तर्गत धारा 31 शिक्षा सम्बन्धी हक, धारा 35 स्वास्थ्य सम्बन्धी हक, धारा 37 आवासको हकको व्यवस्था गरिएको छ। संविधानमा नै कुनै पनि व्यक्तिलाई जातका आधारमा विभेद गरिने छैन भन्ने कुरा पनि उल्लेख गरिएको छ। संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएका यी अधिकारहरूको हरेक नागरिकहरूले उपभोग गर्न पाउने अधिकार हुन्छ र सरकारको यो दायित्व पनि हो। अहिले पनि स्थानीय तथा दूरदराजका नागरिकहरूले यी अधिकारहरूको उपभोग गर्न नपाएको गुनासो गर्दै आएका छन्। अहिले पनि स्थानीय नागरिकहरूको शिक्षा स्वास्थ्यमा सहज पहुँच छैन। सुदूरपश्चिमका पहाडी जिल्लामा जातके आधारमा मानिसहरूले विभिन्न खाले विभेद खेप्नु परिरहेको छ। रोजगारीको ग्यारेन्टी नभएका कारण भारत लगायत खाडी मुलुकहरूमा सस्तो र अपमानित रूपमा आफ्नो श्रम बेच्न नागरिक बाध्य छन्। संविधानमा नै मौलिक हकका रूपमा व्यवस्था गरिएका अधिकारको उपभोगमा स्थानीयहरूको सहज पहुँच छैन। अधिकांश स्वच्छ खानेपानीबाट वञ्चित बनेका छन्। स्वास्थ्य चौकीहरू सबैवटामा छैनन्। अहिले पनि दरबन्दी अनुसारका स्वास्थ्य कर्मी र औषधिहरूको अभाव रहेको स्थानीयहरूले गुनासो गर्दै आएका छन्। यी समस्या र सवालहरूमा केन्द्रित रहेर इन्सेकले मानवाधिकार समूहको समन्वयमा बैतडीको पञ्चेश्वर गाउँपालिकाका क्षेत्रमा पहिचान गरिएका सवाल र त्यसको सम्बोधनका लागि गाउँपालिकाले गर्दै आएका पहलकदमी तथा नीति योजना र कार्यक्रमका सन्दर्भमा आजको कार्यक्रम समावेश गरेका छौँ। बैतडीको पञ्चेश्वर गाउँपालिकामा अहिले पनि दलित समुदायका मानिसहरूले जातकै कारण विभेद खेप्नु परिरहेको छ। जातीय विभेदका कारण गाउँपालिकामा बसोबास गर्ने दलित समुदायका मानिसहरू मानवाधिकार उपभोग गर्नबाट वञ्चित बनेका छन्। यो सँगै यस गाउँपालिकामा अरू पनि मानवाधिकार सम्बन्धी के कस्ता समस्याहरू रहेका छन् त भनेर जिल्लाका इन्सेक प्रतिनिधि नरी बडुसँग कुराकानी गरेका छौँ।
कार्यक्रममा स्वागत छ तपाईँलाई।
धन्यवाद।
नरीजी, बैतडी जिल्लाको अवस्था हेर्नुहुन्छ भने त्यहाँ के कस्तो छ मानवाधिकारको अवस्था?
समग्र मानवाधिकारको अवस्था हेर्ने हो भने अझै पनि अप्रत्यक्ष रूपमा जातीय विभेद कायमै रहेको छ। तपाईँको यो छाउपडी प्रथा पनि अप्रत्यक्ष रूपमा कायम छ। पब्लिक फोरमहरूमा, कुनै प्रोग्रामहरूमा उनीहरूले भन्दाखेरि पनि विभेद भएको र विभेद सहेको कुराहरू उहाँले भन्नुहुन्छ। गैर दलितले बस्ने ठाउँ एउटा हुन्छ, दलितले चाहिँ मन्दिरभन्दा बाहिर नै बसेर चाहिँ पूजा गर्नुपर्ने त्यस्तो किसिमको बाध्यता अहिले पनि छ, विद्यमान छ। त्यो हामीले जस्तै अब पर्यटन वर्ष भन्यौँ, पर्यटन भित्र्याउँछौँ भन्यौँ, त्यो किसिमको कुरालाई चाहिँ हामीले अझै पनि अन्त गर्न सकेका छैनौँ। यहाँका मठ मन्दिरहरूमा लगायतका अन्य क्षेत्रहरूमा पनि जति रूपमा अधिकार गैर दलितहरूको छ, त्यति रूपमा दलितहरूले त्यो उपभोग गर्न पाउन सकेका छैनन्।
गाउँपालिकाले यी समस्याहरू समाधानका लागि जस्तो गाउँपालिकाभित्र अथवा जिल्लाभित्र भइरहेका जुन जातीय र महिलाहरूलाई छाउपडीका नाममा हुने जुन विभेद छ, त्यो अन्त्यका लागि के प्रयास गरेको देख्नुहुन्छ अथवा देख्नुहुन्छ?
अब यहाँको सबै जसो पालिकाहरूले जातीय विभेद, लैङ्गिक विभेद, छाउपडी प्रथा सबैका लागि अब कागजी रूपमा चाहिँ हामी नियन्त्रण गर्छौँ, यस यो होइन भन्ने किसिमले पब्लिक फोरमहरूमा पनि बोल्नुहुन्छ र कागजमा पनि त्यो नीतिमा पनि छ। र उनीहरूले खासै अब त्यस्तो नतिजामुखी कार्यक्रम चाहिँ अहिलेसम्म त्यस्तो गर्न सकिराखेको अवस्था छैन।
शिक्षा स्वास्थ्य र रोजगारीको अवस्था कस्तो देख्नुहुन्छ?
शिक्षा क्षेत्रको कुरा गर्ने हो भने सर्वप्रथम यो विद्यालयमा भौतिक संरचनाको कुरादेखि लिएर अपाङ्ग मैत्री विद्यालयदेखि लिएर बाल मैत्री विद्यालयदेखि लिएर जो यो सरकारको मापदण्डमा र मौलिक हकमा जो व्यवस्था गरिएको छ त्यो हुन सकेको छैन। अहिले निशुल्क शिक्षाका लागि हामीले भने पनि कुनै न कुनै बहानामा सरकारी र सामुदायिक विद्यालयहरूले नै शुल्कहरू लिइराखेको हामी देख्न सक्छौँ भने अब अरू कुराहरूमा पनि रोजगारीका कुराहरूमा पनि अब भारतबाट थुप्रोको संख्यामा नागरिकहरू भित्रिए तिनीहरूका लागि हामीले रोजगारीको व्यवस्था गर्नुपर्छ भनेर सरकारले पनि भन्यो, स्थानीय तहहरूले पनि भने, र अहिले ती सबै व्यक्तिहरू चाहिँ यहाँबाट इन्डिया निस्केका छन्। त्यो कुनै पनि बाइचान्स अपवादका रूपमा काहीँ भए पनि तिनीहरूले अब आफ्नो देशमा रोजगारी पाउन सकेका छैनन् र अन्य रोजगारीको अवस्था पनि त्यस्तै छ। र यदि कुनै कदाचित काहीँ त्यस्तो रोजगारीको अवसर पाइहाले भने पनि पहुँचका भरमा त्यो वितरण हुने परिपाटी र पहुँचका भरमा रोजगारी दिलाउने परिपाटीले पनि समस्या उत्पन्न भएको छ र स्वास्थ्यको अवस्था पनि त्यति सन्तोषजनक छैन। नेपाल सरकारले निशुल्क दिने भनेका औषधिहरू चाहिँ अहिलेसम्म पनि यो नेपाल सरकारले त्यो घोषणा गरेको अहिलेसम्म पनि एउटा पटक पनि त्यो निशुल्क भनेका सबै प्रकारका औषधिहरू यहाँका स्वास्थ्य संस्थाहरूमा सुलभ रूपमा उपलब्ध हुन नसकेको अवस्था हो।
संविधानमा नै खाद्यान्नको हक पनि सुनिश्चित गरिएको छ। बैतडीका बासिन्दाहरूको अवस्था हेर्नुहुन्छ भने के छ खाद्यान्नको अवस्था?
आत्मनिर्भर चाहिँ बन्न सकेका छैन र कैलाली कञ्चनपुरमा यो निर्भर छ खाद्यान्नका लागि पनि, र जस्तै यहाँको असिंचित जो भूमि छ ती भूमिहरूलाई सिंचित गर्न सक्यो र त्यो किसिमको नेपाल सरकारले कार्यक्रम ल्याउन सक्यो र उन्नत जातको बिउ बिजनहरू र त्यो सम्बन्धी कृषि अनुदानका कार्यक्रमहरू यस्ता कार्यक्रमहरू ल्याउन सक्यो भने जिल्लालाई आत्मनिर्भर बनाउन सकिन्छ। तत्कालको अवस्था हेर्ने हो भने जिल्लामा खाद्यको अवस्था पनि त्यति सन्तोषजनक छैन। बैतडी जिल्ला खाद्यान्नका लागि कैलाली कञ्चनपुरमै निर्भर छ भन्नुपर्छ।
हुन्छ, समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद नरीजी।
हस्, धन्यवाद।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले खोक्दा वा हाँस्यौ गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौं घण्टासम्म COVID-19 भाइरस जीवित रहन सक्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्याहस्या हुनु, जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाँस्यौ गर्दा कुहिनु वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्यान्नका समस्याहरू रहेका छन्। सबैभन्दा ठुलो समस्याका रूपमा यहाँ जातीय छुवाछुत र महिला महिनावारी हुँदा गरिने छुवाछुत नै रहेको छ। महिलाहरू विभिन्न बहानामा हिंसामा पर्ने र हिंसा सहन बाध्य बनेको देखिन्छ। हामीले बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख चन्दसँग यी समस्या समाधानका लागि गाउँपालिकाले के कस्ता पहल कदमी गर्दैछ त भनेर कुराकानी गरेका छौँ।
कार्यक्रममा स्वागत छ हजुरलाई।
धन्यवाद।
पञ्चेश्वर गाउँपालिकामा अहिले पनि जातीय छुवाछुत र महिनावारी हुँदाखेरि गरिने महिलाहरूमाथिको जुन विभेद छ त्यो अहिले पनि कायम छ भन्ने छ। गाउँपालिकाले त्यसको न्यूनीकरणका लागि के कस्ता प्रयासहरू गर्दैछ?
अब गाउँपालिकाले हामी निर्वाचित हुँदाखेरि नै पहिलो गाउँसभाबाट पञ्चेश्वर गाउँपालिकालाई छुवाछुत रहित गाउँपालिका घोषणा गरेको हो।
हजुर।
अब त्यसको लागि हामीले अवेरनेसका कार्यक्रमहरू, सचेतनाका कार्यक्रमहरू, एउटा दलित नेटवर्कको छ, त्यो दलित नेटवर्कसँग सहकारी गरेर हामीले त्यस्तो कुराहरू पनि गरेका छौँ। बेला बेलामा यो कानुन व्यवसायहरू बोलाएर पनि यस्ता गोष्ठी सेमिनारमा मलाई चाहिँ गर्नु हुँदैन, त्यो सार्वजनिक कानुनले बन्देज गरेको कुरा गर्नु मिल्दैन, मानव अधिकारका साधन यो गर्ने मान्छेलाई मलाई चाहिँ कारवाही हुन्छ भन्ने कुरा पनि हामीले त्यसरी गरेका छौँ।
अनि
त्यो के भन्छ नि यो मासिक मतलब जो हुन्छ नि त्यो प्रदेश होला, त्यसलाई पनि कम गर्नुको लागि अब हामीले मतलब चाहिँ अब एउटा कुरा के भयो कि अब यो सार्वजनिक ठाउँहरूमा त एकदम चाहिँ मतलब कडाइका साथ हामीले गरेका छौँ। यद्यपि यी कुराहरू घरभित्र पनि देखिरहेका छन् कि समस्या त्यहाँनिर छ। अब घरभित्र हुने कुराको लागि त हामी फेरि अलिक गाह्रो छ। घरभित्र पनि एउटा तपाईँको सचेत मान्छेहरूले मतलब चाहिँ पढे लेखेका मान्छेहरूले पनि मतलब चाहिँ होइन अब टिचरहरूले पनि अब घरभित्र त मतलब चाहिँ त्यो गर्ने गरिएको कता कता पाइन्छ र त्यस्तो कुराको लागि अब तर सार्वजनिकसँग हामीले कडाइका साथ मतलब चाहिँ हामी प्रस्तुत भएका छौँ र त्यो हुन दिएका छैनौँ। अब भविष्यमा पनि हुन दिने छैन। यो किशोर किशोरीहरू, किशोर मैत्री भनेर किशोर किशोरीहरूको मतलब चाहिँ कार्यक्रमहरू चलाएर पनि मतलब चाहिँ हामीले त्यस्तो चाहिँ गरेका छौँ। विभिन्न मतलब हामीले कानुनहरू ऐन कानुनहरू स्थानीय तहले बनाउनु मिल्ने ऐन कानुनहरू बनाएर पनि त्यसरी मतलब कुरा गरिरहेको छौँ। अब एउटा कुरा के भयो जहाँसम्म अब कारवाहीको विषयवस्तु छ, कारवाही हेर्ने निकाय फेरि हामीसित छैन, फेरि त्यहाँ माथि अथवा पुलिस कहाँ अथवा मतलब चाहिँ त्यो अदालतमा सिफारिस मात्रै गर्ने हो, त्यो सबै भइरहेको छ।
जस्तो अध्यक्ष गाउँपालिकाबाट पनि त्यस्तो खाले विभेद गर्ने मान्छेहरूका लागि के त्यस्तो कारवाही गर्ने योजना अथवा त्यस्तो केही योजना कार्यक्रम बनाएको छ?
सार्वजनिक ठाउँमा गर्ने मान्छेलाई त हामीले कारवाहीको लागि सिफारिस निकालिरहेको छौँ, धेरैपटक कारवाही पनि भएको छ होइन।
हजुर,
सार्वजनिक जीव यो पनि दुईटै कुरा छ कि एउटा व्यक्तिगत छ, अब त्यो घरभित्र छ एउटा होइन, एउटा घर बाहिर सार्वजनिक ठाउँमा, सार्वजनिक ठाउँमा त हामीले कडाइको साथ गरेका छौँ, त्यस्तो बनाएका पनि छौँ, त्यस्तो सेवा सुविधाहरूलाई रोक्ने कुरा पनि भनेका छौँ। अब यो घरभित्र पनि मतलब चाहिँ अब तपाईँको मतलब चाहिँ भनौँ न अब त्यस्तो परम्परावादी परिवारहरू मतलब चाहिँ हाम्रो त तपाईँको एउटा कुरा के बुझ्नु पऱ्यो भनेको चाहिँ हाम्रो सबै मतलब चाहिँ यो संविधान कानुन नियम सबै कुराहरू मतलब चाहिँ यो हिन्दू धर्मद्वारा हिन्दू जो फिलोसफी छ दर्शन छ त्यसबाट यो निर्देशित हो र त्यो चाहिँ मतलब चाहिँ होइन त्यसको मतलब चाहिँ एउटा के छ कि मतलब चाहिँ रगत रगत नसासमा त्यो मिसिएको छ।
यो सँगै शिक्षा स्वास्थ्य खानेपानी का कुराहरू हुन्छन् अध्यक्षज्यू, है मानव अधिकारका यी यस्ता अधिकारहरू हनन हुन नदिनका लागि गाउँपालिकाले के कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको
छ? शिक्षामा मतलब चाहिँ हामीले जस्तो तपाईँको हामीले त पञ्चायत पालिकाभरि यो ट्वेल्भ क्लाससम्म सबै दलित बालबालिकाहरूको लागि मतलब चाहिँ एजुकेसन फ्री गरेका छौँ र अनि प्राविधिक शिक्षा भन्ने एउटा छात्रवृत्ति राखेका छ, त्यसको 75% मान्छेहरू दलित बालबालिकाहरूलाई हामीले छात्रवृत्ति दिने गरेका छौँ। अनि बालबालिका शिक्षक यसबाट मतलब वञ्चित नहोस् भन्ने कुरातिर त हामी एकदम सचेत छौँ। आधारभूत स्वास्थ्य सेवाहरू सबै वडाहरूमा मतलब चाहिँ हामी पुर्याएका छौँ र त्यस्तै खानेपानी पनि हाम्रो सवालमा तपाईँको 90% खानेपानीहरू सम्पन्न भएको छ, 10% बाँकी छ, यो पनि 2 वर्षमा होला भन्ने कुरा आधारभूत कुराहरूबाट कोही पनि मतलब चाहिँ वञ्चित छैन।
हजुर, अध्यक्षज्यूले जोडिहाल्नुभयो यो रोजगारीको कुरा, जस्तो ठुलो ठुलो धेरै जसो मासहरूलाई त एकैपटक रोजगारी दिन समस्या नै हुन्छ होइन, गाउँपालिकाले त्यही क्षेत्रका युवाहरूलाई रोजगारी दिनका लागि केही कार्यक्रमहरू पनि सञ्चालन गरेको छ?
एकदम गरेको छ, सुरुदेखि नै प्रत्येक वर्ष हामीले अहिलेसम्म तपाईँको 150 जनालाई हामीले मतलब चाहिँ अनुदान दिएका छौँ, मतलब यो युवा स्वरोजगार महिला र दलितहरूलाई पनि समावेश गरेका छौँ र त्यसपछि यस वर्ष पनि करिब करिब मतलब हाम्रो 1 करोडको हाराहारीमा पुगेको छ। हामीले कसरी कार्यक्रम सञ्चालन गरिरहेको छौँ भने युवा स्वरोजगार भनेर हामीले अब रोजगार भनेको अब ठुलो मतलब चाहिँ सरकारी रोज दिन सक्दैन कि बाख्रा पालन, कुखुरा पालन, तपाईँको मतलब चाहिँ गाई पालन, भैँसी पालन, यो तरकारी खेती, माछा पालन र अनि सानोतिनो मतलब चाहिँ यो तपाईँको मतलब हुजियारी मतलब चाहिँ सिलाइ बनाएका कुराहरूमा मतलब हामीले दिने गरेको हो। तर एउटा दुर्भाग्य के भनेको चाहिँ त्यो प्रभावकारी हुन सकेको छैन, त्यो जनताको त्यो तिनीहरूको चेतना तिनीहरूको बुझाइ र हाम्रो बुझाइमा मतलब चाहिँ अलिकति ग्याप चाहिँ भयो। कसरी ग्याप भयो भन्दाखेरि हामीले अब थोरै मतलब चाहिँ यो अल्पकालीन 1 हप्तासम्म 15 दिनसम्मको तालिम दिएर अथवा यो हुजियारीतर्फ त हामीले 3 महिनासम्म तालिम दिएर उनलाई औजारहरू दिएर मतलब चाहिँ अनुदान दियौँ, तर त्यो मान्छेहरू मतलब चाहिँ अनुदान दिएका मान्छेहरू केही अल्पकालीन मतलब 6 महिना 1 वर्ष मात्रै गर्ने त्यसपछि हराउने मतलब चाहिँ यो एउटा समस्या आयो। यस वर्ष पनि हामीले रोजगारी कार्यक्रमहरू चाहिँ मतलब चाहिँ सुधार गरेका छौँ।
हुन्छ, धेरै धेरै धन्यवाद अध्यक्षज्यू, समय दिनुभयो त्यसको लागि।
विगतमा शिक्षाको कमीका कारण समाजमा विभेद खेप्नु परिरहेको र विभेद भइरहेका कुराहरू आउने गरेका थिए। अहिले धेरै मानिसहरू शिक्षित भइसक्दा पनि समाजमा रहेका धेरै कुरीति, कुसंस्कार र मानवाधिकार हननका घटनाले निरन्तरता पाइरहेको देखिन्छ। हामीले कञ्चनपुरका युवा सामाजिक अभियन्ता राजेन्द्र विष्टसँग अहिले पनि आखिर समाजमा किन यस्ता घटनाहरू भइरहेका छन् त भनेर कुराकानी गरेका छौँ। हाम्रो कार्यक्रममा स्वागत छ सर तपाईँलाई।
धन्यवाद हजुर।
अहिले पनि हाम्रो सुदूरपश्चिमको परिप्रेक्ष्यमा हेर्नुहुन्छ भने मानव अधिकारको अवस्था कस्तो देख्नुहुन्छ?
अहिले पनि हामीलाई धेरै कुराको अभाव छ, जस्तै अब शिक्षाको अभाव छ, रोजगारीको अभाव छ, उच्च शिक्षाहरू गाउँमा मिल्दैन होइन, त्यसपछि अब खाद्यान्नको पनि धेरै अभाव छ, अनि यो बेला बेलामा चाहिँ पहाडहरूमा चाहिँ खाद्यान्नको अभाव भइरहन्छ। सामान्य स्वास्थ्य सेवा पनि यो ग्रामीण क्षेत्रमा पाइरहेका हुन्, जातको नाममा, महिनावारीको नाममा यो महिलाहरूलाई गरिने विभेदहरू अझै पनि पहाडी जिल्लाहरूमा धेरै देखिएको पाइन्छ।
लामो समय भयो, जस्तो विगतको समयमा चाहिँ मान्छेहरू शिक्षित थिएनन् र समाजमा यस्ता खाले कुरीतिहरू छन् भनेर हामी भन्दै आइरहेका थियौँ। तर अहिले त शिक्षित व्यक्तिहरूले पनि यी कुराहरूलाई निरन्तरता दिएको देखिन्छ, किन होला जस्तो लाग्छ तपाईँलाई?
अब पहिलेको मान्छेहरू त अशिक्षित छन्, उनीहरूलाई बाहिरको दुनियाँ थाहा छैन, होइन? अब एउटा छाप छोडिदिएको छ उनीहरूलाई, के यो त अन्धविश्वासमा बाँचिरहेछन्, होइन? रियालिटी कुरा के हो उनीहरूलाई थाहा छैन, उनीहरूले गर्नु त स्वाभाविक कुरा हो। तर अब आजभोलिको नयाँ जेनेरेसनले, नयाँ युवा पिँढीहरूले चाहिँ यसलाई मान्नु चाहिँ अलि उचित मानिँदैन।
जस्तो तपाईँले भने अनुसार पुराना पुस्ताले गहिरो छाप छोडिदिएका छन् नयाँ पुस्तामा पनि कुरीतिको बारेमा, तपाईँको मतलब यो भन्न खोज्नुभयो?
हो, अब पुरानो जति पनि पुराना हाम्रा बाजे बजेहरू छन्, होइन, उहाँहरूले चाहिँ हजुरबाहरूले चाहिँ छाप छोडिदिएको छ कि यस्तो हो, यो नराम्रो हो, यो भएन भने हामीलाई चाहिँ अब हामीले यो मान्नुपर्छ, छुवाछुत मान्नुपर्छ, मानेन भने हामीहरूको देवता रिसाउँछन्, कुलदेवता रिसाउँछन्, यस्ता अनेक कुराहरू, अन्धविश्वासका कुराहरूको दिमागमा छाप बसाइदिएको छ उहाँ।
तीन तहको सरकार आइसकेपछि खास गरी कसको भूमिका के हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई यो जातीय विभेद उन्मूलन गर्नका लागि, र छुवाछुत जुन महिला महिनावारी हुँदाखेरि गरिने छाउकडी प्रथा छ त्यसलाई हटाउनका लागि कसको भूमिका के हुनुपर्छ?
यो कुराको अब हामीले चाहिँ अन्त्य गर्नैपर्छ, होइन? हामी सबैले चाहिँ सुरुवात आफूले आफूमाबाट सुरुवात गर्नुपर्छ, तब मात्रै अगाडि बढ्ने हो, होइन भने अब यो कुरा अझै स्थानीय सरकारले पनि यो कुरालाई बढी जोड दिए भने, अहिले पनि स्थानीय तहको प्रतिनिधिहरूले पनि यो कुरा छोड्नुपर्छ, बाहिर नारा लगाउँछन्, होइन, बाहिर भाषण गर्छन्, तर उनीहरूबाट नै यस्तो कुराहरूको चाहिँ निरन्तरता भइएको पाइन्छ। जबसम्म भाषणका कुराहरू व्यवहारमा लागू हुँदैनन् तबसम्म यी कुप्रथाहरू, यी विभेदहरू, व्यतिथिहरू चाहिँ अन्त हुन सक्दैन। त्यसैले जनचेतना जगाउने मात्र होइन, ती कुराहरूलाई चाहिँ व्यवहारमा पनि लागू गर्नुपर्दछ। तब मात्रै विभेद रहित ठाउँको सुन्दर सपना साकार हुनेछ, तब मात्रै मानवले मानव भएको अनुभूति गर्नेछन्, तब मात्र स्थानीय सरकार हुनुको महसुस हुनेछ हामी सबैलाई।
हुन्छ सर, तपाईँको समय दिनुभयो, धेरै धेरै धन्यवाद।
धन्यवाद हजुरलाई पनि।
मानव अधिकार मानव भइसकेपछि पाउनुपर्ने अधिकारहरू हुन्, तर यहाँ धेरै मानवहरू आफ्ना आधारभूत अधिकार नै उपभोग गर्न पाइरहेका छैनन्। अहिले पनि विभिन्न स्थानमा घाँस, बाँस र कपासको समस्या हुनुका साथै मानिसहरू अहिले पनि मानिसवादी जातका आधारमा विभेद खेपिरहेका छन्। महिलाहरू छाउपडीको बहानामा हिंसामा पर्ने गरेका छन्। नागरिकहरूले सहज रूपमा मानवाधिकार उपभोग गर्न पाइरहेका छैनन्। ससाना बालबालिकादेखि वृद्ध वृद्धाहरूले पनि उचित बास नपाउँदा उनीहरू विभिन्न रोगबाट संक्रमित भइरहेका छन्। मानव अधिकारको प्रत्याभूति दिलाउने नजिकको निकाय भनेको स्थानीय सरकार नै हो। त्यसैले आफ्ना नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउनु र स्थानीय सरकार हुनुको महसुस गराउनका लागि पनि स्थानीय तहहरू सक्रिय भएर लाग्न आवश्यक छ। तब मात्रै नागरिकले सरकार भएको महसुस गर्नेछन् र आफू नेपाली नागरिक भएकोमा गर्व गर्नेछन्।
हात धुने उत्तम तरिका के हो?
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गी साबुन लगाउने, हत्केलाको पछाडि औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्, खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुछ्नु, खोक्नु, हाँस्यौँ गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौ र बचाऊ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा तपाईँका राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी। हामीलाई धनगढी@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio.com कमेन्ट लेख्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म निर्मला खडायत सँगै हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।